यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। आविष्कार र अनुसन्धानमा उल्लेखनीय फड्को मार्ने गरी अघि बढ़न वैज्ञानिकहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। सरकारले संसदलाई दिएको बिजनेस अगाडि नबढ़ेको परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीको धारणा। आगामी असारसम्ममा 60 लाख नागरिकलाई कोरोना विरूद्धको खोप लगाइने सरकारको तयारी। काठमाडौँ उपत्यका प्रवेश गर्ने सबैको स्वास्थ्य जाँच तथा एन्टिजेन परीक्षण गर्न सबै नगरपालिका जिल्ला कोविड संकट व्यवस्थापनको निर्देशन। काठमाडौँ सहित देशभर वायु प्रदूषण पुनः बढ़दो। अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जनस्वास्थ्यविदको सुझाव। र बांगलादेशमा डुंगा दुर्घटनामा 26 जनाको मृत्यु। अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले वैज्ञानिकहरूलाई आविष्कार र अनुसन्धानमा उल्लेखनीय फड्को मार्ने गरी अघि बढ़न आग्रह गर्नुभएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका कुलपति समेत रहनुभएका प्रधानमन्त्री ओलीले नास्टको 44 औं प्राज्ञसभालाई हिजो सम्बोधन गर्नुहुँदै अब नयाँ उचाइबाट वर्तमान परिस्थिति र भविष्यको सम्भावनालाई समेत ध्यानमा राख्दै विज्ञान प्रविधिमा विकास गरिनुपर्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले करिब 111 वर्ष अघि दक्षिण एसियामा पहिलो पटक जलविद्युत गृह बनाउने देश अहिले पछाडि परेको उदाहरण दिनुहुँदै वैज्ञानिकहरूले आफू आविष्कारक पुर्खाको सन्तान भएको नबिर्सन र देशलाई हर क्षेत्रबाट अघि बढ़ाउन आग्रह गर्नुभयो। सभामा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री एवं नास्टका सहकुलपति कृष्ण गोपाल श्रेष्ठले नास्टले आगामी दिनमा वैज्ञानिकहरूको वृत्ति विकासमा ध्यान दिने र देशमा वैज्ञानिक अनुसन्धानका लागि सहज वातावरण निर्माण गर्नेतर्फ अघि बढ़नुपर्ने बताउनुभयो। नास्टका उपकुलपति डाक्टर सुनिल बाबु श्रेष्ठले समृद्धिका लागि नेपाली समाजको दैनिकीसँग जोड़िएका प्रविधिको विकास र विस्तारमा नास्ट क्रियाशील रहेको जानकारी दिनुभयो। सभाले वैज्ञानिक अनुसन्धानलाई प्रोत्साहन गराउन र प्रतिभा प्रस्फुटनका निम्ति विभिन्न 12 विधामा स्थापना गरेका पुरस्कारहरू प्रदान गर्ने निर्णय समेत गरेको छ। जस अनुसार डाक्टर शेरबहादुर पुन, अनुप कुमार श्रेष्ठ, रेशमा तुलाधर, गोविन्द प्रसाद पोखरेल तथा नातिकाजी महर्जन लगायतका विज्ञान प्रविधि सम्बद्ध व्यक्तिहरूलाई पुरस्कृत गरिनेछ। यसै गरी आगामी वर्षदेखि कृषि सम्बन्धी वैज्ञानिक कार्यमा योगदान दिने व्यक्तिलाई समेत पुरस्कार दिइने निर्णय भएको छ। परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीले संसदले सरकारले दिएको बिजनेस अगाडि नबढ़ाएको बताउनु भएको छ। प्रतिनिधि सभामा विशेष समय लिएर बोल्नुहुँदै मन्त्री गेवालीले सदनमा विचाराधीन बिजनेस किन अगाडि नबढ़ेको भन्दै प्रति प्रश्न गर्नुभयो। मन्त्री गेवालीले सदनको एजेण्डा सरकारले तय गर्ने नभएकाले सरकारले बिजनेस नदिएको भन्नु गलत भएको समेत उल्लेख गर्नुभयो। मन्त्री गेवालीले राष्ट्रपति विद्यादेवी भण्डारीले हालै गर्नुभएको बांगलादेशको राजकीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ़ बनाउन र अझ माथि उठाउन महत्वपूर्ण योगदान पुर्याएको सरकारको निष्कर्ष रहेको पनि बताउनुभयो। बांगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको निमन्त्रणामा राष्ट्रपति भण्डारीले गर्नुभएको बांगलादेशको राजकीय भ्रमणका क्रममा 4 महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको जानकारी मन्त्री गेवालीले गराउनुभयो। यसै गरी स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदय त्रिपाठीले कोरोनाको संक्रमण पुनः बढ़ेकाले अबका दिनमा जनस्वास्थ्यका मापदण्ड पालनालाई प्रभावकारी बनाउन नसकिए आगामी जेठ असारसम्ममा कोरोना संक्रमण अर्को उच्च बिन्दुमा पुग्न सक्ने बताउनुभयो। मन्त्री त्रिपाठीले कोविड 19 संक्रमणको महामारी अन्त्य नहुन्जेल मास्क लगाउन, भौतिक दूरी कायम गर्न र साबुन पानीले हात धुने लगायतका स्वास्थ्य मापदण्ड पूरा गर्ने कार्य कायम राख्न आह्वान समेत गर्नुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा सार्वजनिक महत्वको वक्तव्य मार्फत अहिलेसम्म सरकारले गरेका काम र अवस्थाबारे जानकारी दिनुहुँदै मन्त्री त्रिपाठीले कोविड 19 को संक्रमण रोकथामका लागि सतर्कता र सावधानी आवश्यक भए पनि आतंकित भने नहुन सबैसँग आग्रह गर्नुभयो। स्वास्थ्य मन्त्री त्रिपाठीले आगामी असारसम्म 60 लाख नागरिकलाई कोरोना विरूद्धको खोप लगाइसक्ने तयारी सरकारले गरिरहेको जानकारी संसदलाई गराउनुभयो। यसअघि प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूले सरकारले गरिरहेका काम, राजनैतिक अवस्था, देशमा उत्पन्न परिस्थिति लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा नेकपा एमालेका सांसद गोकुल बासकोटाले विरोधका लागि विरोध गर्नुले राजनीति सही मार्गमा पुग्न नसक्ने बताउनुभयो। उहाँले जनताको खुशी र देशको समृद्धिका लागि सरकारले काम गरिरहेकाले एकअर्कालाई आरोप प्रत्यारोप गर्दै राजनैतिक दलहरू एजेण्डाविहीन बनेर जनतालाई निराश बनाउने गरी अगाडि बढ़न नहुनेमा जोड़ दिनुभयो। सांसद बास्कोटाले सरकारको समर्थन फिर्ता गर्न नसक्ने, समर्थन गरिरहने र सरकार काम चलाउ भयो भन्नुको कुनै अर्थ नभएको भन्नुहुँदै समर्थन फिर्ता लिन चुनौती समेत दिनुभयो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद देवेन्द्र राज कणेलले सर्वोच्चको फैसलापछि नेकपा एमाले छुट्टै पार्टी बनेकाले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन ढिलाइ गर्न नहुने विचार व्यक्त गर्नुभयो। नेकपा माओवादी केन्द्रका सांसद शशी श्रेष्ठले नागरिकता सम्बन्धी विधेयक समितिबाट पास भएको लामो समय भइसक्दा समेत संसदबाट पास हुन नसक्दा हजारौं मानिस नागरिकता पाउने अधिकारबाट वञ्चित हुन परिरहेकोतर्फ ध्यान आकर्षण गराउनुभयो। बैठकको विशेष समयमा सांसदहरूले देशका विभिन्न भागमा ठेकेदारले समयमा काम नगर्दा सड़क निर्माण, पुल निर्माण लगायतका काममा ढिलाइ भइरहेको उल्लेख गर्नुहुँदै समयमा काम सम्पन्न नगर्ने ठेकेदारलाई कार्यवाही गर्न सरकारसँग माग गर्नुभयो। सांसदहरूले राष्ट्रिय गौरवका आयोजनाका काम समयमा पूरा गर्नुपर्ने, विश्व सम्पदा सूचीमा रहेको चाँगु नारायण मन्दिर र त्यस क्षेत्रका पानीका मुहानमा मानवीय गतिविधिका कारण संकट परेकोतर्फ सरकारको ध्यान आकर्षण गराउनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2077 पेश गर्नुभयो। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको 30 वार्षिक प्रतिवेदन पेश गर्नुभयो। यस्तै सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन 2077 बैठकमा पेश गर्नुभयो। प्रतिनिधिसभाको अर्को बैठक यही चैत्र 26 गते बिहिबार दिउँसो 1 बजेका लागि बोलाइएको छ। संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले चरीकोटमा स्थापना भएको रेडियो नेपालको एफएम रिले स्टेशनले पहाड़ी जिल्लामा रेडियोको पहुँच विस्तारमा उल्लेख्य टेवा पुग्ने बताउनु भएको छ। दोलखा सदरमुकाममा स्थापित रिले प्रसारण केन्द्रको हिजो उद्घाटन गर्नुहुँदै संचार मन्त्री गुरूङले दोलखामा हुँदै गरेको संचारको विस्तारले त्यस क्षेत्रमा पर्यटन प्रवर्धनमा समेत टेवा पुग्ने बताउनुभयो।
हिमालको फेददेखि तराईको फाँडसम्म यो रेडियो नेपाल भनेर नै हामी सुन्थ्यौं बुझ्थ्यौं, तर बीचमा धेरै एफएम रेडियोहरूले गर्दा अहिले हामीले पहिला पुरानो 2007 सालमा जन्मेको स्थापना भएको रेडियो हामी दोलखामा सुन्ने अवसरबाट वञ्चित भएका थियौं। दोलखा मात्र होइन, आसपासको जिल्ला ओखलढुङ्गा, सोलु, रामेछाप, सिन्धुपाल्चोक लगायत त्यो छिमेकी जिल्लाहरूमा आज रेडियो नेपाल सुन्न नपाउने अवस्था थियो। त्यो रेडियो नेपालको कार्यक्रम सुन्ने, बुझ्ने र हामीले त्यो सूचना प्राप्त गर्ने अधिकारबाट हामी दोलखालीहरू वञ्चित भएका थियौं, छिमेकी जिल्लाहरू वञ्चित भएको थियो। त्यो अवस्थाबाट अब काठमाडौँको रेडियो स्टेशनबाट प्रसारण हुने कार्यक्रम अब दोलखाको स्टेशन प्रसारण स्टेशन शाखा स्थापना भएको छ।
कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले देशका हरेक भूभागमा रेडियो नेपालको पहुँच हुनै पर्ने सरकारको नीति अनुरूप चरीकोटमा एफएम रिले स्टेशन स्थापना गरिएको र योसँगै रेडियो नेपालको एफएम रिले केन्द्रको संख्या 24 पुगेको जानकारी दिनुभयो। कार्यकारी निर्देशक केसीले आगामी दिनमा सहज प्रसारण पहुँच नरहेका देशका अन्य भूभागमा पनि रेडियो नेपालले एफएम रिले स्टेशनहरू स्थापना गर्दै प्रसारण पहुँच विस्तार गर्दै जाने बताउनुभयो। रेडियो नेपाल इन्जिनियरिङ महाशाखाका निर्देशक कृष्णचन्द्र पौडेलले 500 वाट क्षमतामा हाल प्रसारण शुरू गरिएको रेडियो नेपालको चरीकोट स्थित एफएम रिले केन्द्रको क्षमता आगामी दिनमा बढ़ाइने बताउनुभयो। रेडियो नेपालले चरीकोटमा एफएम रिले स्टेशन स्थापना गरेपछि 100 मेगाहर्जमा रेडियो नेपालको प्रसारण दोलखा जिल्लाका साथै आसपासका जिल्लाहरू रामेछाप, काभ्रे पलाञ्चोक, सिन्धुपाल्चोक, सोलुखुम्बु र ओखलढुङ्गाका केही क्षेत्रमा समेत रेडियो नेपालको प्रसारण एफएममा सुन्न सकिने रेडियो नेपालका प्रमुख कार्यक्रम अधिकृत गोकर्ण रेग्मीले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
नेपाल टेलिकमको 4G LTE मोबाइल सेट सम्बन्धी सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE व्यान 3 1800 मेगाहर्जका साथसाथै व्यान 20 800 मेगाहर्ज र VOLTE समेत सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। जिल्ला कोविड संकट व्यवस्थापन केन्द्र काठमाडौँले उपत्यका प्रवेश गर्ने सबैको स्वास्थ्य जाँच तथा एन्टिजेन परीक्षण गर्न मातहतका सबै नगरपालिकाहरूलाई निर्देशन दिएको छ। केन्द्रले एन्टिजेन पोजिटिभ देखिएकाहरूको पीसीआर परीक्षणका लागि स्वाब पठाउन पनि निर्देशन दिएको छ। केन्द्रले एक विज्ञप्ति जारी गर्दै सबै नगरपालिकामा संचालित आइसोलेसन र क्वारेन्टीन सेन्टरलाई अध्यावधिक राख्न पनि भनेको छ। यस्तै प्रत्येक नगरपालिकाभित्र एउटा आइसोलेसन र क्वारेन्टीन संचालनको व्यवस्था गर्ने र मापदण्ड पालना नगर्ने हरूलाई दण्ड तथा जरिवाना गर्ने निर्णय समेत गरेको छ। हिजो देशभर थप 266 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हिजो 4,536 नमूनाको पीसीआर परीक्षण गर्दा 266 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुने संख्या 2,78,210 पुगेको छ। हिजो थप 102 जना कोरोना संक्रमणबाट मुक्त भएसँगै हालसम्म मुक्त हुने संख्या 2,73,342 पुगेको छ। त्यस्तै हिजो कोरोना संक्रमणबाट 4 जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। केही दिन कम भएको नेपालको वायु प्रदूषण फेरि बढ़ेको छ। राजधानी काठमाडौँ विश्वकै प्रदूषित शहर हुन पुगेको छ। घाम नलाग्ने, चिसो हुने, नाक पोल्ने गरी हावा बहने जस्ता असर सहित वायु प्रदूषण बढ़ेको हो। वातावरण विभागका उपमहानिर्देशक तथा प्रवक्ता इन्दुविक्रम जोशीका अनुसार प्रदूषण गत साताकै अवस्थामा नपुगे पनि हिजोदेखि बढ़ेको हो। देशव्यापी रूपमा वन डढ़ेलोको लहर बढ़ेकाले नेपालको वायु प्रदूषण दोहोरिएको उहाँले बताउनुभयो। बढ़दो दरमा रहेको प्रदूषणको विश्वव्यापी सूचकांकमा नेपालको काठमाण्डु शहर पहिलो नम्बरमा रहेको छ। वायु प्रदूषण बढ़ेकाले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जनस्वास्थ्यविदले सुझाव दिएका छन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषदका वरिष्ठ अनुसन्धान अधिकृत डाक्टर मेघनाथ धिमालले वन जंगलमा लागेको डढेलो र प्रदूषित वायुका कारण वायुमण्डल विषाक्त भएकाले अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन र निस्कन परे अनिवार्य मास्कको प्रयोग गर्न अनुरोध गर्नुभयो। उहाँले वायु प्रदूषणका कारण फोक्सोमा क्यान्सर, मुटु सम्बन्धी रोग, मस्तिष्काघात, हृदयाघात जस्ता जटिल समस्या देखिने भएकाले विशेष सावधानी अपनाउन सबैलाई आग्रह समेत गर्नुभयो। एक नम्बर प्रदेश सरकार विरूद्धको अविश्वास प्रस्ताव फिर्ता भएको छ। प्रदेशसभाको सातौं एवं हिउँदे अधिवेशनको चौथो बैठकमा दर्ता भएको प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राई विरूद्धको अविश्वासको प्रस्ताव फिर्ता भएको सभामुख प्रदीप कुमार भण्डारीले जानकारी दिनुभयो। राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस 2021 मनाइने भएको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिवको संयोजकत्वमा गठित मूल समारोह समितिको प्रथम बैठकले दिवस मनाउने निर्णय गरेको हो। बैठकले दिवस मनाउने सम्बन्धमा आवश्यक नारा तय गरी आगामी बैठकमा पेश गर्नुपर्ने निर्णय समेत गरेको छ। नयी प्रकाशनको रजत महोत्सवका अवसरमा प्राध्यापक डाक्टर वासुदेव त्रिपाठीलाई महासमालोचकको उपाधि सहित 5,00,000 रूपियाँ राशिको नयी रजत महोत्सव पुरस्कारले विभूषित गर्ने निर्णय भएको छ। नयी रजत महोत्सवका अध्यक्ष वाङ्मय शताब्दी पुरूष डाक्टर सत्यमोहन जोशीको अध्यक्षतामा हिजो बसेको बैठकले मोतीराम भट्टबाट थालिएको समालोचनाको परम्परालाई आधुनिक युगमा विविधतापूर्ण, बहुआयामिक र समन्वयवादी दृष्टिले गतिशील, समृद्ध र उन्नत तुल्याई केन्द्रीय प्रतिभाका रूपमा भूमिका खेले बापत प्राध्यापक डाक्टर त्रिपाठी महासमालोचकको सम्मान सहित नगद पुरस्कार दिने निर्णय गरेको नयाँ प्रकाशनले जनाएको छ। पाल्पामा बिचौलियाका कारण पशुपालक किसानले लागत बराबर मूल्य पाउन सकेका छैनन् भने उपभोक्ता महँगो मूल्यमा दूध किन्न बाध्य छन्। किसानले मुस्किलले 55-60 रूपियाँ पाउने 1 लिटर दूधको उपभोक्ताले भने 100 रूपियाँ तिरेर किनिरहेका छन्। पाल्पाबाट विष्णु खनालको रिपोर्ट।
धानसेन 14 अर्गेलेकी किसान पवित्रा गैरीले दूध बजारमा बेच्न लैजाने गरेको 2 वर्ष भन्दा बढी भयो। उहाँ गाईको दूध लिटरको 55-60 रुपियाँमा बजारमा बेच्नुहुन्छ भने भैँसीको दूध 65-68 रुपियाँमा बेच्नुहुन्छ। तर बजारमा उपभोक्ताले करिब 40% बढी रकम तिर्नुपर्छ।
किसानले पाउनु पर्ने मूल्य हामीले पाइरहेका छैनौ। बिचौलियाले किसानहरूको मूल्य सबै खाइदिएको छ। जुन बजारमा बेच्ने मूल्य र किसानले पाउने मूल्यमा धेरै अन्तर छ।
जिल्लामा उपभोक्ताले भने गाईको दूध 86 र भैँसीको 100 रुपियाँमा किनेर खानु परिरहेको छ। तर घर नजिकको बजारमा पुगेर बेचे पनि बजारमा बेचिरहेको भन्दा करिब 40 रुपियाँ किसानले कम मूल्य पाउँछन्। स्थानीय उपभोक्ता माधव भण्डारी पनि गोठदेखि बजारसम्म देखिने दूधको मूल्यको फरकले छक्क पर्नुहुन्छ।
उपभोक्ताहरू अहिले मारमा परेका छौँ। डेरीहरूले आफ्नो हिसाबले दूधको मूल्य बढाएर करिब अहिले 100 रुपियाँ पुर्याएका छन्। हामीले 100 रुपियाँमा किनेर खाइ त्यो पैसा चाहिँ डेरी सञ्चालकहरूले नै राखेर किसान फेरि दुधको मूल्य बढेको देखिएको छैन।
दुधको मूल्य बढाउनुको कारण किसानले वास्तविक मूल्य पाउनु भन्ने हो, तर यसको फाइदा व्यवसायीलाई नै भएको छ। वास्तविक किसानलाई नभई बिचौलियालाई फाइदा भएको पाल्पा समाधिका किसान विष्णु भण्डारीको दावी छ।
हामीले दुध बेच्छौ, किसानहरूले पाउने रेट पाएका छैनौ, बीचको मान्छेहरूले यसको मूल्य खाएको छ।
पाल्पाको तानसेन भित्रका केही डेरी सञ्चालक मिलेर किसान र उपभोक्तालाई सिन्डिकेट लगाएका छन्, तर किसानले आधा मूल्य कम पाउँदा पनि प्रशासनले भने चासो दिएको छैन। पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले अब बजार अनुगमन हुने बताउनुहुन्छ।
डेरी व्यवसायीहरूले दुधको मूल्य वृद्धि गर्नुभयो सूचना प्राप्त गरेका छौँ र हामीले बजार अनुगमनसँग सम्बन्धित विभिन्न सरकारवाला भएको कारणले उहाँहरूसँग समन्वय गरेर बजार अनुगमन गर्ने गरी तयारी गरेका छौँ।
किसानबाट सोधै उपभोक्ताको भान्सासम्म उत्पादित वस्तु पुर्याउन सक्ने हो भने किसान र उपभोक्ता दुवैले उचित मूल्य पाउने देखिन्छ, तर त्यसतर्फ सरकारवाला निकायको समयमै ध्यान जानुपर्ने आवश्यकता छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
भारतको बिनागुरी भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर हिजो गएको भूकम्पको धक्का नेपालमा पनि महसुस गरियो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार हिजो साँझ राति 9:04 भारतमा 5.8 म्याग्निच्युडको भूकम्प गएको र त्यसको धक्का काठमाडौँ लगायत नेपालको पूर्वी भागमा समेत महसुस भएको छ। अब केही अन्तर्राष्ट्रिय समाचार। बांगलादेशको नारायणगंजबाट बग्ने शीतलख्या नदीमा भएको डुंगा दुर्घटनामा पनि मृत्यु हुनेको संख्या 26 पुगेको छ। दुर्घटनापछि बेपत्ता भएका थप 21 जनाको शव हिजो फेला परेपछि मृतकको संख्या 26 पुगेको सिन्हुवा समाचार संस्थाले जनाएको छ। छिमेकी भारतमा गत 24 घण्टामा पनि कोरोना संक्रमितको संख्या उल्लेख्य थपिएको छ। अघिल्लो दिन मात्र भारतमा 1,00,000 बढ़ी नयाँ संक्रमित थपिएकोमा गत 24 घण्टामा 96,000 भन्दा बढ़ी संक्रमित थपिएका छन्। अफगानिस्तानका विभिन्न स्थानमा भएका छुट्टा छुट्टै आक्रमणहरूमा 17 सैनिकको मृत्यु भएको छ। मारिने सैनिक मध्ये सबैभन्दा बढ़ी दक्षिणी हेलमन्ड प्रान्तका रहेका छन्। उक्त प्रान्तमा भएका भिडन्तमा 11 सैनिक मारिएका र अन्य 13 सैनिकलाई आक्रमणकारी समूहले नियन्त्रणमा लिई लगेको बताइएको छ। सेनाले आक्रमणमा अफगान तालिबान विद्रोही लड़ाकूको संलग्नता रहेको दावी गरेको छ। इण्डोनेसिया र पूर्वी चिमोरमा गएको भीषण बाढ़ी र पहिरोमा परि मृत्यु हुनेको संख्या 100 नाघेको छ। इण्डोनेसियाको क्लोरस्टाप हुँदै पूर्वी टिमोरसम्म पुगेको बाढ़ीका कारण हजारौं घरहरू भत्किनुका साथै बाँधहरू समेत भत्किएका थिए। इण्डोनेसियामा मात्र 80 भन्दा बढ़ी मानिसको ज्यान गएको छ भने धेरै मानिसहरू हराइरहेका छन्। अब आर्थिक समाचार।
सरकारद्वारा रुग्ण उद्योग सम्बन्धी अध्ययन गर्न गठित समितिले उस्तै प्रकृतिका सरकारी उद्योगलाई एकै बोर्ड र कर्मचारी संयन्त्र मार्फत सञ्चालन गर्न सरकारलाई सुझाव दिएको छ। समितिले सरकारले निजी क्षेत्रलाई सञ्चालन गर्न दिएका उद्योगहरू निजी क्षेत्रले राम्रोसँग सञ्चालन गर्न सक्ने अवस्था हुँदाहुँदै पनि सञ्चालन नगरी उल्टै उद्योगको नाममा रहेको जग्गा बेचेर नाफा आर्जन गर्न खोजेकोले त्यस्तो हुन नदिन सरकारलाई सुझाव दिएको छ। समितिले भिरकुटी कागज कारखाना र गोरखारी टायर उद्योग सञ्चालन गर्न सकिने तर स्थापनाको उद्देश्य बमोजिम सञ्चालन हुनुपर्ने देखिएको सुझाव समेत दिएको अध्ययन समितिका संयोजक पूर्व सचिव दीपक सुवेदीले जानकारी दिनुभयो। अध्यक्ष सुवेदीले समितिले सरकारी उद्योगका बोर्डहरूमा दक्ष र व्यावसायिक व्यक्तिको मनोनयन नहुनु, त्यस्ता उद्योग एवं प्रतिष्ठानहरूमा राजनीतिकरण बढ़ी हुनु, दक्षता र मेरिटको आधारमा कर्मचारी भर्ना नगर्नु जस्ता प्रमुख समस्याहरू पाइएको पनि उल्लेख गर्नुभयो। समितिले संघीय सरकारको मातहत र उद्योग मन्त्रालयको मातहतमा रहेका रुग्ण उद्योगहरूको अवस्थाका बारेमा अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाइसकेको छ। विदेशी लगानीलाई सहजीकरण र सरलीकरण गर्ने सम्बन्धमा के कस्ता नीतिगत विषयहरूलाई अघि बढाउने भन्ने सम्बन्धमा उद्योग मन्त्रालयमा सोमबार छलफल भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारी तथा मन्त्रालयका सचिवहरू संलग्न बैठकमा आगामी बजेट, सरकारको नीति तथा कार्यक्रम र मौद्रिक नीतिमा के कसरी विदेशी लगानीलाई आकर्षित गर्ने र सहजीकरण एवं सरलीकरण गर्न नीतिगत व्यवस्था गर्ने भन्ने विषयमा केन्द्रित भएर छलफल भएको उद्योग मन्त्रालयले जनाएको छ। छलफलमा विदेशी लगानी आकर्षित गर्ने र सरलीकरण गर्ने के कस्ता नीति बनाउँदा राम्रो हुन्छ भन्ने सम्बन्धमा केन्द्रित भएर छलफल भएको उद्योग मन्त्रालयका प्रवक्ता डाक्टर नारायण प्रसाद रेग्मीले जानकारी दिनुभयो। प्रदेश नम्बर 2 मुख्यमन्त्री लालबाबु राउतले निजी क्षेत्रसँग सहकार्य गरी प्रदेशमा कृषि, औद्योगिक, व्यावसायिक, रोजगारी र विकास निर्माणसँग सम्बन्धित मुद्दाहरूलाई समाधान गरिने बताउनु भएको छ। वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ताको नेतृत्वमा वीरगंजबाट गएको प्रतिनिधि मण्डलसँग सोमबार जनकपुरमा भेटवार्ता गर्दै मुख्यमन्त्री राउतले वीरगंजको समृद्धि र विकासमा प्रदेश सरकार जुटिरहेको उल्लेख गर्नुभयो। गुणस्तर तथा नापतोल कार्यालय वीरगंजले 12 र 15 का 3 व्यापारिक फर्ममाथि नापतोल कसुर सम्बन्धी मुद्दा दायर गर्नुभयो। गरेको छ। कार्यालयले राजस्व चुहावट गरेको कमतौल तथा अनुमति भन्दा बढी नापतौल यन्त्र प्रयोग गरेकोले 12 र पर्साका 3 फर्ममाथि नापतौल कसो सम्बन्धी मुद्दा दायर गरेको जनाएको छ। मुद्दा दायर भएका व्यापारी फर्ममा पर्साका जगदम्बा डिस्ट्रिब्युटर्स पाली, 12 हरिओम आयल स्टोर र उल्लास स्टील इण्डस्ट्रीज रहेका छन्।
आर्थिक समाचारका साथमा भुवन आचार्य, अब खेल समाचार।
पोखरामा जारी 19 संस्करणको आहारारा गोल्ड कप फुटबल अन्तर्गत सोमबार भएको खेलमा संकटा क्लब सेमी फाइनलमा प्रवेश गरेको छ। तेस्रो क्वार्टर फाइनलमा मनाङ मर्स्याङदी क्लबलाई 1-0 गोल अन्तरले पराजित गर्दै संकटा अन्तिम चारमा पुगेको हो। संकटाको जितका लागि फोफोमाले खेलको 44 मिनटमा गोल गरेका थिए। मनाङ मर्स्याङदी क्लबबाट कुनै पनि गोल हुन नसकेपछि फोफोले गरेको गोल नै निर्णायक गोल बन्न पुग्यो। हारसँगै यसअघि 6 पटकसम्मको च्याम्पियन बनेको मनाङ भने पहिलो खेलबाटै बाहिरिएको छ। मनाङ पहिलो पटक आहारारामा संकटासँग पराजित भएको हो। प्रतियोगिता अन्तर्गत अन्तिम क्वार्टर फाइनलमा मंगलबार 3-स्टार र नेपाल पुलिस भेट्नेछन्। प्रतियोगितामा एपीएफ क्लब र अफ्रिकन रूट सेमी फाइनलमा पुगिसकेका छन्। टियु क्रिकेट मैदानमा जारी पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी20 क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर 1 पहिलो जित निकालेको छ। सोमबार भएको खेलमा लुम्बिनी प्रदेशलाई 10 पराजित गर्दै प्रदेश 1 पहिलो जित निकालेको हो। लुम्बिनी प्रदेशले दिएको 105 रनको लक्ष्य प्रदेश 1 13 2 बलमा बिना विकेटको क्षतिमा पूरा गर्न सफल भयो। प्रदेश 1 जितमा कप्तान रूबिना छेत्रीले अर्धशतकीय इनिङ्स खेलिन् भने रुबिना 68 रनमा अभिजित रहिन्। यस्तै काजल श्रेष्ठले अभिजित रहँदै 25 रन बनाएकी थिइन्। यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको लुम्बिनीले 20 ओभरमा 2 विकेट गुमाएर 104 रन बनाएको थियो। लुम्बिनीका लागि सरस्वती मगरले 50 रनको अर्धशतकीय इनिङ्स खेलिन्। नेरी थापाले अभिजित 20 रन जोडिन्। यस्तै नितु भण्डारी 18 रनमा आउट हुँदा वर्षा राणा 0 रनमा आउट भइन्। प्रदेश 1 सबनम राईले 1 विकेट लिइन्। जितसँगै प्रदेश 1 2 खेलमा 2 अङ्क जोडेको छ। पहिलो खेलमा प्रदेश 1 एपीएफसँग 8 विकेटले पराजित भएको थियो। सी डिभिजन लीग फुटबलमा बिरगंज युथ एकाडेमीले जित निकालेको छ। इन्फा कम्प्लेक्स सात दोबाटोमा सोमबार भएको खेलमा बिरगंज युथले खालीबारी युथ क्लबलाई 2-0 गोल अन्तरले पराजित गर्दै जित हात पारेको हो। बिरगंजको जितका लागि आदित्य साक्य र लक्ष्मण चौधरीले 1-1 गोल गरेका थिए। सी लीग अन्तर्गत नै सोमबार भएको खेलमा ओसिस क्लबले प्लानिङ बोइज युनाइटेडलाई 2-1 गोल अन्तरले पराजित गरेको छ। ओसिसको जितका लागि कृष्ण राणा र विशाल पाण्डेले 1-1 गोल गरेका थिए भने प्लानिङका तर्फबाट क्रिस सापकोटाले 1 गोल फर्काएका थिए। लीगमा 14 टीमले प्रतिस्पर्धा गरे। पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरूष क्लब लीग भलिबल च्याम्पियनशीपको पुरूषतर्फको खेलमा हेल्प नेपालले लगातार 4 जित निकाल्न सफल भएको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर हलमा सोमबार भएको खेलमा नेपाल पुलिस क्लबलाई 3-0 सोझो सेटमा पराजित गर्दै हेल्प नेपालले 4 जित हात पारेको हो। हेल्प नेपालले पुलिसमाथि 25-22 25-16 र 25-20 सेटमा जित निकालेको हो। हेल्प नेपाल 4 खेलमा 12 अङ्क जोड्दै जितसँगै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। पुलिसले 3 खेलमा 6 अङ्क जोडेको छ। प्रतियोगितामा पुरूषतर्फ 7 टीम र महिलातर्फ 6 टीमले प्रतिस्पर्धा गरिरहेका छन्। शीर्ष 2 टीमले उपाधिका लागि खेल्नेछ।
कमला रसाईले खेल समाचारका साथमा अब मौसम। आज देशका पहाड़ी भागमा आंशिकदेखि सामान्य बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानका साथै पहाड़ी भागका 1-2 स्थानमा हल्का वर्षा हुन सक्ने र अन्य भागमा मौसम प्राय सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 27.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 10.2 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 84%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 26-28 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:49 भयो भने सूर्यास्त भरे साँझ 6:24 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आविष्कार र अनुसन्धानमा उल्लेखनीय फड्को मार्ने गरी अघि बढ़न वैज्ञानिकहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। सरकारले संसदलाई दिएको बिजनेस अगाडि नबढ़ेको परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीको धारणा। आगामी असारसम्ममा 60 लाख नागरिकलाई कोरोना विरूद्धको खोप लगाइने सरकारको तयारी। काठमाडौँ उपत्यका प्रवेश गर्ने सबैको स्वास्थ्य जाँच तथा एन्टिजेन परीक्षण गर्न सबै नगरपालिकाहरूलाई जिल्ला कोविड संकट व्यवस्थापन केन्द्रको निर्देशन। काठमाडौँ सहित देशभर वायु प्रदूषण पुनः बढ़्दो, अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जनस्वास्थ्यविदको सुझाव। र बंगलादेशमा डुंगा दुर्घटनामा 26 जनाको मृत्यु। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 समाचार सकियो। 8 अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।